नमस्कार मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुबिष्ट सल्यानी हाम्रो साथी अरविन्द सँगै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी 42 औं सामाजिक सेवा दिवसको सेरोफेरमा रहेर प्रस्तुत गर्दैछौं। सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता नतिजामुखी कार्यक्रमको लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता भन्ने मूल नाराका साथ समाज कल्याण परिषदले यस वर्ष सामाजिक सेवा दिवस मनाउँदै आइरहेको हामी सबैलाई अवगत नै छ। आफ्नो वार्षिक प्रगतिको समीक्षा गर्दै सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई आम जनसमुदायका साथै नीति निर्माताका बीचमा लैजान यो कार्यक्रम महत्वपूर्ण रहेको छ। यो दिवसले आफ्ना कार्यक्रम र प्राथमिकता सार्वजनिक गर्न पनि उत्तिकै सहयोगी भएको छ। यसरी सामाजिक सेवा दिवस मनाउने क्रममा प्रत्येक वर्ष आश्विन 6 गतेलाई मनाउने गरिन्छ। सामाजिक सेवा दिवसको उद्देश्य समाज कल्याण परिषदले यस वर्षको सामाजिक सेवा दिवस मनाउने सन्दर्भमा विभिन्न उद्देश्यहरू राखेको छ। सामाजिक क्षेत्रको योगदानलाई उजागर गर्दै सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्रका रूपमा स्थापित गर्न प्रयास स्वरूप नतिजामुखी कार्यक्रमका लागि नागरिक संस्थाको स्वशासन र सुशासनका साथै दिगो विकास लक्ष्यमा सामाजिक क्षेत्रको योगदानलाई उजागर गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूबाट सञ्चालित कार्यक्रमलाई आम जनसमुदाय र नीति निर्माताका बीचमा पुर्याउने सामाजिक क्षेत्रको नियमन गर्ने सरकारी संरचनाका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरूका बारेमा छलफल गर्ने उद्देश्यले यो दिवसको धेरै महत्व रहेको छ। आज हामी यसैको सेरोफेरोमा रहेर कार्यक्रम प्रस्तुत गर्दैछौ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा यहाँहरूले सुनिरहनु भएको रेडियोमा तथा इन्से गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
के तपाईँलाई थाहा छ 2078 साल हाम्रो लागि विशेष महत्वको वर्ष हो नि?
किन र, मेरो लागि त हरेक साल विशेष हो।
त्यो त हो, तर 2078 सालमा जनगणना हुँदैछ क्या?
जनगणनामा के को गणना हुन्छ त?
जनगणनामा प्रत्येक मान्छेको सबै विवरण जस्तै परिवार संख्या, अवस्था, आय आर्जन लगायतको गणना गरिन्छ। जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धि सम्बन्धी सबैभन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउँछ।
हरेक 10-10 वर्षमा नेपालमा जनगणना गरिँदै आएकोमा 2078 सालमा स्वास्थ्य सतर्कतासहित आआफ्नो विवरण जनगणनामा खटिएका स्वयंसेवक तथा अन्य कर्मचारीलाई उपलब्ध गराएर भरपूर सहयोग गरौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री मेघलाल श्रेष्ठज्यूसँग गरिएको कुराकानी
हामीले यही सामाजिक दिवसकै उपलक्ष्य पारेर यो प्रदेशले उहाँहरूको मनोभावनालाई बुझ्नु पर्दछ, उहाँहरूले सम्बन्धित ठाउँबाट सेवा पाउनु पर्दछ भन्ने उद्देश्य राखेर 11 जिल्लामा सुरुवात गरेका छौँ। हामीले
गैर सरकारी संस्था महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीसँग गरिएको कुराकानी र गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवालसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। अब कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री मेघलाल श्रेष्ठसँग गरिएको यो कुराकानी।
मन्त्रीज्यू नमस्ते।
नमस्ते, नमस्ते।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यो 42 औं सामाजिक सेवा दिवसको सन्दर्भमा कुराकानी गर्न मन लाग्यो। सामाजिक क्षेत्रमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत के कस्ता कार्यक्रमहरू सञ्चालन भइसकेका छन्, भइरहेका छन्? हजुर,
हामीले सामाजिक दिवसकै उपलक्ष्य पारेर समाजमा शोषित, अपहेलित, समाजबाट अलिकति तिरस्कृत भएका व्यक्तिहरूलाई प्रदेश सरकारले पर्दछ, चाहे त्यो अपाङ्गता भएका होस्, हिंसा पीडित महिला हुन्, ज्येष्ठ नागरिक हुन् या बाल बालिकाहरूलाई हामीले यही सामाजिक दिवसकै उपलक्ष्य पारेर उहाँहरूको मनोभावनालाई बुझ्नु पर्दछ, सम्बन्धित ठाउँबाट सेवा पाउनु पर्दछ भन्ने उद्देश्य राखेर सामाजिक विकास कार्यालयको 11 जिल्लामा सुरुवात गरेका छौँ। हामी जस्तै अपाङ्गहरूलाई चाहिएको आवश्यकीय वस्तुहरू उपलब्ध गराउने, हिंसाबाट पीडित महिलाहरू बाल बालिकाहरूलाई संरक्षण दिने, उहाँहरूलाई चाहिँ सहजीकरण गर्ने, उहाँहरूको व्यवस्थापन गर्ने, ज्येष्ठ नागरिकहरूलाई सम्मान दिएर उहाँहरूलाई सहजीकरण गरेर उहाँहरूको औषधी उपचारदेखि लिएर जीविका आवर्जन दिन कसरी कटाउने भन्ने कुराहरूमा म जब यो मन्त्रालयमा मन्त्री भइसकेपछि त्यो कार्यक्रमहरू सञ्चालन गर्यौँ र तत्कालै हामीले त्यसको कार्यालयहरू अब जिल्लामा नै खोल्नु पर्दछ भन्ने हिसाबले हामीले अहिले 11 जिल्लामा खोल्ने निर्णय गरिसक्यौँ, 5 त सुरु पनि गरिसक्यौँ, उद्घाटनै मैले गरिसकेँ। त्यो सामाजिक दिवसको उपलक्ष्य पारेरै हामीले गर्नुको कारण के हो भने एउटा म्यासेज पनि दिनुपर्छ समाजमा चाहिने। अब हामीले के गर्यौँ त नयाँ कुरा, 72 संविधानले प्रदत्त गरेको अधिकारहरूलाई सुनिश्चित गराउनको लागि त्यो संविधान कार्यान्वयन गर्ने सिलसिलामा हामीले कसरी समाजमा हामीले प्रत्याभूति दिन सक्यौँ भन्ने कुराहरू गर्नको लागि हामीले यो अफिसहरूको उद्घाटन गर्दै र कार्यालय सञ्चालन गर्न थालेका हौ।
मन्त्रीज्यू, कोरोनाको पहिलो वर्षको लकडाउन हुँदाखेरि यहाँसँग मैले कुराकानी गर्दा यहाँले हामीले प्रदेशका सबै जिल्लाहरूमा एउटा रेस्क्यू सेन्टर जस्तो अर्थात् त्यस्तो आश्रय स्थल पनि खोजी गर्ने हो कि भन्ने पनि प्रश्न आएका छन् भन्नुभएको थियो, मन्त्रालयले यस बारेमा केही सोचेको छ?
होइन, हामीले अहिले प्रत्येक निर्वाचन क्षेत्र र 85 गाउँपालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्ने भनेर हामीले सूचना पनि निकालिसक्यौँ, ठाउँ ठाउँमा हामीले त्यसको सहयोग पनि दिइसकेका छौँ। ज्येष्ठ नागरिकहरूलाई सर्वप्रथम यो अहिलेको कोभिडबाट बचाउनु पर्दछ र उहाँहरूको जीवनमा आएको नैराश्यतालाई हटाउनको लागि विभिन्न कठिनाईहरूलाई सहजीकरण गर्नको लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भनेर हामीले ठाउँ ठाउँमा सञ्चालन गरिसकेका छौँ। यो सालको बजेटमा पनि त्यो व्यवस्थापन गरेका छौँ। कार्यविधि बनाएरै ती ठाउँहरूमा सहयोग गर्नको लागि हामीले सूचना प्रवाह गरेर विभिन्न ठाउँबाट कुन कुन ठाउँमा सञ्चालन गर्न सकिन्छ, त्यहाँ कस्ता खालका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरूको चाहना के छ र सरकारले के गर्न सक्छ भनेर हामीले सूक्ष्म रूपमा अध्ययन पनि गर्यौँ र अहिले त्यसलाई चाहिने हामीले मार्गको रूपमा कस कसले सञ्चालन गर्नुहुन्छ, कतिजना हुनुहुन्छ र कस्ता प्रकृतिका हुनुहुन्छ भनेर हामीले मन्त्रालयले नै सूचना निकालेर हामीले आह्वान गरेका छौँ र स्थानीय निकाय र सङ्घ संस्थाहरूले त्यसलाई चाहिने प्रपोजलको रूपमा पेश गरिसकेपछि हामीले नम्बरिङ सिस्टमबाट कुन कुन संस्थाहरू कुन कुन चाहिने स्थानीय तहहरूले सञ्चालन गर्ने हो, उहाँहरूको के कस्ता योजनाहरू छन् त्यसैलाई हेरेर हामीले फाइनल डिसिजन गर्छौँ।
अब सरकारलाई समाजमा रहेका नागरिक समाजले सामाजिक सङ्घ संस्थाहरूले सघाउनु पर्छ, उनीहरूले खेलिरहेको भूमिका उनीहरूले पुर्याएको योगदानलाई कसरी लिन सकिन्छ मन्त्रीज्यू?
होइन, यो सरकार भनेको खालि एक पक्षीयको हुँदैन, सरकारलाई प्रत्येक रूपमा चलाउनको लागि निजी क्षेत्र सरोकार राख्ने विभिन्न सङ्घ संस्थाहरू र समाजलाई परिवर्तन गर्नको लागि समाजमा भएको असङ्गतिहरू त्यस्ता व्यवहारहरूलाई सहजीकरण गर्नको लागि सुधार्नको लागि जुन अभियन्ताहरू हिँड्नु भएको छ यी सबैको सहकार्य सह अस्तित्व र सहयोगले गर्दा समाजलाई परिवर्तन गर्न सकिने हो। हेर्नु, सरकारले एउटा नीति बनाउँछ र नीति अनुसार चल्न लागि सहजीकरण गर्छ, त्यसलाई समाजमा भएका सामाजिक व्यक्तित्वहरू सहजकर्ताहरू विभिन्न सङ्घ संस्थाहरू स्थानीय तह र सबै नेपाली जनताहरू मिलेर त्यो समाजमा भएका विभिन्न समस्याहरूलाई समाधान गर्न लागेनौ भने सरकारले मात्रै चाहेर केही हुँदैन। हेर्नुहोस्, सरकारले त बाटो देखाइदिने हो, कानुन बनाउने हो, सहजीकरण गर्ने हो, त्यो गण्डकी प्रदेशको सरकारले प्राथमिकताका साथ अगाडि बढिसकेका छ र हामीले त आह्वान गरेका छौँ अभियन्ताहरूलाई, सामाजिक सङ्घ संस्थाहरूलाई, स्थानीय निकायहरूलाई संविधानले प्रदत्त गरेका अधिकारहरूलाई आफ्नो कर्तव्य दायित्व र आफ्नो जिम्मेवारी जहाँ जहाँ छ सबैले पुरा गरौँ र यो समाजलाई सुदृढ बनाऊ, सुसम्पन्न बनाऊ, सुशक्षित बनाऊ र यो समाजलाई सभ्य बनाएर देशलाई नै विकसित गराउने बाटोमा अगाडि बढ्नु पर्दछ। त्यसको लागि शिक्षामा सुधार होस्, स्वास्थ्यमा सुधार होस् र सामाजिक रूपमा भए गरेका अन्याय अत्याचारहरूलाई न्यूनीकरण गर्दै यो समाजलाई हामीले सभ्य समाज हामीले गण्डकी प्रदेशको सरकारले 11 जिल्लामा यो सामाजिक विकास कार्य मार्फत सभ्य समाज गण्डकी प्रदेश भन्ने नाराका साथ त्यसको विकासको लागि त्यसलाई कार्यान्वयन गर्नको लागि के कस्ता कार्यक्रमहरू अगाडि बढाउनु पर्दछ त्यसको लागि पनि हामीहरू एकदम अग्रसर भएर नियम कानुन कार्यविधि बनाएर अगाडि बढेका छौँ।
भैलिसौँ यस सामाजिक सेवा दिवसको सन्दर्भमा सामाजिक संघ संस्था र आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
सबै अब एक्काइसौँ शताब्दीमा सचेत भइसकेका छन्। नागरिक सचेत भएन भनेदेखि समाज परिवर्तन हुँदैन। नागरिक सचेत बनाउनको लागि सरकारले सहजीकरण गर्छ, नियम कानून बनाउँछ, कार्यविधि बनाउँछ र तिनीहरूलाई चाहिने सहयोगहरू, तिनीहरूलाई चाहिने वातावरणहरू सिर्जना गर्ने काम सरकारको, त्यो काम गण्डकी प्रदेश सरकारले गरिसकेका छ। हामीहरू सबै मिलेनौँ भने समाज परिवर्तन हुँदैन। समाजमा भए गरेका विकृतिहरू हटाउनको लागि हामी सबै सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्दछ। त्यसको लागि गण्डकी प्रदेशको सरकारले सहजीकरण गर्छ र तपाईँहरूले गण्डकी प्रदेशको सरकार चलाउनको लागि निजी क्षेत्रबाट पनि, सङ्घ संस्थाबाट पनि, अभियन्ताहरूबाट पनि सहयोग गर्नुपर्दछ। त्यसैको अपेक्षाका साथ हामीहरू तपाईँसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ। त्यही भयो भने यो समाज परिवर्तन गर्नलाई सम्भव छ भन्ने एउटा गण्डकी प्रदेशको सरकारको, मेरो शिक्षा तथा सामाजिक विकास मन्त्रालयको माग छ। सामाजिक दिवसको उपलक्ष्यमा सबैलाई यही अभियानमा जुट्नको लागि आह्वान गर्दछु।
मन्त्रीज्यू नतिजा आओस्, शुभकामना छ मन्त्रीज्यू, समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई। अब आउँदै गरेको विजयदशमीको उपलक्ष्यमा नवदुर्गा माताले सबैलाई यो समाज परिवर्तन गर्नको लागि र संविधान कार्यान्वयन गर्नको लागि सबैले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सफलता मिलोस्, तपाईँले मलाई बोलाउनु भयो, आफ्नो कुरा राख्न दिनुभयो, धेरै धेरै धन्यवाद।
हजुर मन्त्रीज्यू नमस्ते।
कार्यक्रममा हामीले गैर सरकारी संस्था महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीज्यूसँग कुराकानी गरेका छौं। प्रस्तुत छ गैर सरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीज्यूसँग गरिएको कुराकानी।
सुवेदी सर नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हस् सर, धन्यवाद।
42 सामाजिक सेवा दिवस हामीले मनाइरहँदाखेरि देशको समृद्धि र विकासमा सामाजिक क्षेत्रले पुर्याएको योगदानको बारेमा कुरा गर्न मन लाग्यो, यो आफ्नो विचारलाई राखिदिनुहोस् न।
यो अति महत्वपूर्ण प्रश्न सरले सोध्नु भएको छ। नेपालको परिवेशमा वैशेषहरू यहाँका नागरिक संगठनहरूले देशको समृद्धि र यहाँको परिवर्तनको लागि, खास गरेर यो परिवर्तन पनि सामाजिक क्षेत्रको परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको छ। बालबालिकाको सवाल, महिलाको सवाल, अपाङ्गको सवाल, पिछाडि पारिएका वर्गको सवाल, अब आदिवासी जनजातिहरूको सवाल लगायत विभिन्न सवालहरूमा वैशेष अथवा नागरिक संगठनहरूले सचेतनाको काम गरेर व्यक्तिलाई अधिकार खोज्नेसम्मको एउटा क्षमता अभिवृद्धि गरेका छन्। साथै मानव अधिकारको क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगेको छ, जसको कारण नेपालको संविधानमा मौलिक हकमा थुप्रै नागरिकका अधिकारहरू सुरक्षित हुन सकेका छन्। एउटा महत्वपूर्ण उदाहरण हो शिक्षाको सवाल, स्वास्थ्यको सवालदेखि लिएर खाने पानी, सरसफाई, यी सवालहरूमा पनि गैसेसहरूको ठूलो योगदान छ। र यो गैसेसहरूले गर्ने योगदान भनेको नेपाल सरकारको नियमित बजेट होइन, नेपाल सरकारलाई त्यो भनेर आउने बजेट पनि होइन, अब मस्ती बजेट नागरिक संगठनहरूको सम्पर्क, योगदान र सञ्जालबाट चाहिँ आउने अन्तर्राष्ट्रिय सहयोगहरू हो। त्यो सहयोग यदि यहाँ आउने वातावरण सरकारले तयार गरेन भने त्यो सहयोग भोलि अरू अरू कम विकसित राष्ट्रहरूमा पनि जान सक्छ। त्यही भएर देशमा विदेशी सहयोगभित्र आउने सवालमा पनि नागरिक संगठनहरूको ठुलो भूमिका अथवा गैर सरकारी संस्थाहरूको ठुलो भूमिका रहेको छ, जसले चाहिँ देशको मानवीय विकास सूचाङ्कलाई माथि उचाल्नमा ठुलो योगदान दिएको छ। सर,
सामाजिक क्षेत्रलाई राज्यले कुन रूपमा हेरिरहेको छ, कस्तो गरिरहेको छ, कसरी लिने यसलाई?
राज्यले त्यति प्राथमिकताको क्षेत्रमा राखेको छैन। सामाजिक क्षेत्रलाई एउटा चाहिँ राष्ट्रिय रूपमा अलिकति नेताहरूले सोचेर गहन छलफल चलाएर यो चाहिँ समृद्धिको सूचक चाहिँ सामाजिक क्षेत्र हो। किन भन्दाखेरि जबसम्म मानिसको विचारमा परिवर्तन हुँदैन, सोचमा परिवर्तन हुँदैन, व्यवहारमा परिवर्तन हुँदैन, तबसम्म मान्छे जति नै धनी जति नै समृद्धि भए पनि त्यो व्यवहारबाट चाहिँ परिवार, समाज, राष्ट्र खुसी हुँदैन। मानवीय विकास भनेको महत्वपूर्ण कुरा हो, त्यही भएर यसलाई चाहिँ राष्ट्रिय गौरवको योजना भनेर हामी चाहिँ बाटोलाई भनेका छौँ, एयरपोर्टलाई भनेका छौँ, बिजुली पावर हाउस निकाल्ने कुराहरूलाई चाहिँ राष्ट्रिय गौरवको योजना भनेका छौँ। साँचो अर्थमा पहिलो प्राथमिकतामा चाहिँ राष्ट्रिय गौरवको विषय चाहिँ मानवीय विकासलाई राख्नु पर्दछ, जसले गर्दाखेरि विकास सम्भव छ, अनि त्यसपछि गएर समृद्धि सम्भव छ, रोजगार सिर्जना सम्भव हुन्छ, अनि त्यसपछि गएर लघु उद्यमहरू सम्भव हुन्छ। यी कुराहरूलाई चाहिँ महत्वपूर्णका साथ चाहिँ राख्नु पर्ने हुन्छ।
मान्छेको नैसर्गिक अधिकारदेखि सुरु गर्नु पर्यो होइन?
हजुर हजुर, जस्तो अहिले हाम्रो देशमा कुरा गर्यो भने ब्रेन ड्रेनको कुराहरू छ नि, अब जसले स्कलरसिप ल्याएको छ राम्रो टपेको छ ती मान्छेहरू अहिले बाहिर गइरहेका छन् नि, यो देशको लागि दुखित कुरा हो सर। जो चाहिँ यो जुन चाहिँ ब्रेनहरू ट्यालेन्ट ब्रेनहरूलाई देश एउटा अड्न सक्ने वातावरण बनाउनु आजको जरुरी छ। र हाम्रो चाहिँ टेन्डेन्सी के भयो भन्दाखेरि ट्यालेन्सी हुने अनि राम्रो अङ्क ल्याउने अनि त्यसपछि गएर जागिर खाने भन्ने हाम्रो सोच भयो क्या सर। अब त्यसो होइन, पहिला चाहिँ पढ्ने हो, पढ्न जागिर खानको लागि हामी पढ्दैनौँ। हामी चाहिँ यो के भन्दाखेरि एउटा आफू चाहिँ शिक्षित हुन, समाजलाई शिक्षित बनाउन, परिवर्तनको लागि हामी पढ्छौँ, राम्रो मार्क ल्याउँछौँ। र हामीले त्यो राम्रो मार्क ल्याएको व्यक्तिले राम्रा मान्छेहरू यो देशमा उत्पादन गर्नु पर्यो क्या सर। हाम्रो थर्ड डिभिजन ल्याउनेहरूले स्कुलमा अब सर टिचर भएर पढाउनुहुन्छ, उहाँसँग के अपेक्षा हामी गर्न सक्छौँ होइन? त्यही भएर अब यो चाहिँ विश्वविद्यालयहरू स्कुलहरूमा यो विद्यालय टप्नेहरू स्कुल टप्नेहरूले चाहिँ पढाउने वातावरण बन्नु पर्यो क्या सर। त्यसको लागि जुन चाहिँ ट्यालेन्ट ब्रेनहरू छ तिनीहरूलाई चाहिँ एउटा इन्भाइरोमेन्ट क्रिएट गर्नु पहिलो प्राथमिकता राज्यको हुनुपर्छ।
भनेपछि सरकारले हामीले विभिन्न खबरहरू बेला बेला सुनिरहन्छौँ, हाम्रा नेपाली डक्टरले यो देशमा यस्तो तहलका मचायो, हाम्रा वैज्ञानिकले नेपाली वैज्ञानिकले फलाना देशमा यस्तो यस्तो गर्यो भनेर जुन खबर सुन्न पाउँछौँ त्यो खबरलाई यहीबाटै उत्पादन भएर यही सुनाउन पाइयोस् जो सरकारले त्यसको वातावरण तयार गरोस् भन्न खोज्नु भयो होइन?
एकदम सर, अहिले जति पनि हामीले चाहिँ विदेशमा हाम्रा युवाहरूले जुन चाहिँ एउटा ट्यालेन्ट देखाउनु भएको छ नि, त्यसको सुरुवात एउटा गाउँको प्रावि विद्यालयबाट उहाँले गर्नुभएको छ। गाउँको सार्वजनिक विद्यालयमा पढेर गरेका धेरै रेकर्डहरू छन् होइन? त्यही भएर यहाँ चाहिँ सम्भावनाहरू धेरै छ, तर युवाहरूलाई प्रोत्साहन गरेर यहाँ बस्ने वातावरण चाहिँ मिलाएन भनेदेखि हामी चाहिँ भोलि चाहिँ यो एज केयर सेन्टरहरू खोलेर मामालाई चाहिँ सेयर गर्ने मान्छे बाहिरबाट ल्याउनु पर्ने स्थिति चाहिँ हुन्छ। त्यो भएको हुनाले अहिले साँचो भन्ने हो भने देशको लागि एकदम महत्त्वपूर्ण यो अवसर छ। टोटल पपुलेसनमा एउटा लार्ज पपुलेसन चाहिँ युवाहरूको छ, यो बेलामा हामीले देशलाई उहाँहरूलाई वातावरण दिएर देशको चाहिँ समृद्धिमा चाहिँ हामीले लगाउनुपर्छ। त्यसको लागि हामीले उहाँलाई लड्न सिकाउने होइन, पढ्न सिकाउने हो अनि त्यसपछि उद्यमशीलता बनाउन सिकाउने हो होइन? अब त्यतातिर हामी जानुपर्छ, अनुशासन, उद्यमशीलता र अनि त्यसपछि स्टडी गर्ने वातावरण हामीले चाहिँ युवाहरूलाई दिएर उहाँहरूलाई चाहिँ देश विकासमा लगाउनु आजको आवश्यकता
हो। राज्यले शैक्षिक उत्पादन सँगसँगै अर्थमुखी उत्पादनमा अब ध्यान दिन जरुरी भइसक्यो।
एकदम सर, अहिले अब हामी राजनीति अधिकार लगभग प्राप्त गरेका छौँ, अब आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको लागि हामीले चाहिँ ठुलो चाहिँ त्याग, युवाहरूले ठुलो त्याग गर्नुपर्ने र त्यसमा समर्पण हुनुपर्ने बेला छ र यसको वातावरण चाहिँ सरकारले बनाउन जरुरी छ।
यहाँनिर सामाजिक क्षेत्रले पुर्याएको योगदानले दिगो विकास लक्ष्य हासिल गर्न कतिको मद्दत गर्छ?
एकदमै सर, हिजो हामीले चाहिँ मिलेनियम डेभलपमेन्ट गोलको चाहिँ कुरा गऱ्यौँ हेऱ्यौँ भनेदेखि त्यहाँ चाहिँ शिक्षाको सवालको कुरा, बाल बालिकाको मृत्युदरको कुरा, सुत्केरीको मृत्युदर, यो कुराहरूमा हामीले उल्लेख्य सुधार चाहिँ गर्न सफल भएका छौँ। अब यस अर्थमा के भन्दाखेरि हाम्रो नेपाल सरकारले छुडेनी सेवा भनेर दिएको थियो नि, त्यो सेवा चाहिँ एउटा हाम्रो चाहिँ दिदी बहिनीहरूले महत्त्वपूर्ण योगदान गर्नुभएको छ। केले गर्नुभयो भन्दा तालिमले गर्नुभएको छ होइन? मान्छेलाई पहिलो कुरा ट्रेन गर्नु पर्यो क्या सर, त्यसलाई समर्पित गर्ने वातावरण, त्यसमा लाग्ने, समर्पित भएर लाग्ने वातावरण बनाउनु पर्यो, उनीहरूलाई ट्रेनिङहरूको अहिले आवश्यकता छ। अहिले हामीसँग अहिलेको स्थिति भन्दै थियो, अहिले पनि हामी हेऱ्यौँ भनेदेखि हाम्रोमा ग्यारेजमा गएर हामी मिस्त्री खोज्यौँ भने इन्डियन देख्छौँ, घरमा धारो बिग्रियो भनेदेखि विदेशीले आएर हाम्रो धाराहरू बनाएको छ, स्किल लेबरहरू चाहिँ हाम्रो देशमा एकदम कमै छ क्या सर। अब यो स्किल लेबर बनाउने त अब त्यो चाहिँ के भन्दाखेरि ह्युमन रिसोर्स हो नि त, एउटा सामाजिक क्षेत्र साथसाथै अब यो स्किल लेबरमा अलिकति स्किल सेक्टरमा चाहिँ अलिकति हामीले चाहिँ धेरै यो लगानी गर्नुपर्ने छ देखिन्छ। सामाजिक क्षेत्र यो मानेमा पनि महत्त्वपूर्ण छ कि हामी मानवीय विकास सूचाङ्क भनेको एउटा ठुलो घर अथवा ठुलो 50 तले घर बनेर अथवा ठुलो चाक्लो 33 फुटको बाटो बनेर मानवीय विकास सूचाङ्क परिपूर्ति हुँदैन। मानवीय विकास सूचाङ्क परिपूर्तिको कुरा गर्ने हो भनेदेखि शिक्षाको अवसरको कुरा, रोजगारको अवसरको कुरा, स्वास्थ्यको कुरा, हिंसा शून्य भएको कुरा होइन, अनि त्यहाँ अनुशासन भएको कुराहरू, अनि न्यायमा पहुँच भएको कुराहरू, दण्डहीनताको अन्त्यको कुराहरू, यी कुराहरूले चाहिँ के गर्छ भने मानवीय विकास सूचाङ्कलाई इन्डिकेट गर्छ होइन। यी कुराहरू प्राप्तिको लागि यो सामाजिक क्षेत्र महत्त्वपूर्ण क्षेत्र हो जसले चाहिँ त्यहाँ चाहिँ कन्ट्रिब्युसन गर्न सक्छ। यी कुराहरूको लागि हामीले सामाजिक क्षेत्रलाई अलिकति अझ बढी समाजमा उसले जानेका उसका ज्ञान सिप धारणालाई व्यवहारमा उतार्ने एउटा वातावरण बनाउन सकियो भनेदेखि पक्कै पनि चाहिँ हामी समृद्धिको धेरै नजिक हुन्छौँ। त्यसका साथै दिगो विकास लक्ष्य 2030 यसले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई लाग्छ।
यो चुनौतीहरू के कस्ता छन्, अलि असजिलै छन् कि वा छैनन्?
होइन, यो यात्रा सहज छैन सर। चुनौती पहिलो कुरा त अहिले कोरोनाले नै हामीलाई धेरै आर्थिक रूपले चाहिँ हामी टुरिज्म सेक्टर यातायात सेक्टर हेरौँ भनेदेखि अब चाहिँ त्यसै कुरा इन्डस्ट्रियल सेक्टरको कुरा गऱ्यो भने हामीलाई भयावह स्थिति अब कोरोनाले पनि बनाएको छ। यो मात्रै चुनौती होइन, हाम्रो चुनौती के हो भने अहिले पनि हाम्रो एसडिजी इम्प्लिमेन्टिङको लागि लगभग हामीलाई 57% चाहिँ बजेट अपुग भएको देखिन्छ राष्ट्रिय रूपमा हेऱ्यो भनेदेखि। त्यो कहाँबाट ल्याउने भनेर एउटा महत्त्वपूर्ण कुरा हो। त्यसमा चाहिँ निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुन्छ। त्यो इन्भाइरोमेन्ट सरकारले गराउनु साथसाथै जुन चाहिँ हामीले चाहिँ दीर्घकालीन लक्ष्यका 17 गोल अनि त्यसपछि नेपालको सन्दर्भमा 479 इन्डिकेटरहरू छन् ती इन्डिकेटरहरूलाई चाहिँ फुलफिलमेन्ट गर्ने हो भनेदेखि हामी चाहिँ महत्त्वपूर्ण योगदान नागरिक सङ्गठनको हुन सक्छ र चाहिँ त्यसमा पब्लिक प्राइभेट र जुन पार्टनरसिपको कुराहरू छ नि सरकार अनि त्यसपछि गएर निजी क्षेत्र र अनि त्यसपछि गएर नागरिक सङ्गठनहरूको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ र यसमा चाहिँ यो निजी क्षेत्र र नागरिक सङ्गठनलाई कसरी परिचालन गर्ने भन्ने कुरा सरकारले बेलैमा सोच्नुपर्छ। बेलैमा सोच्नु भनेदेखि भोलि गएर चाहिँ यो ल्याक्सेस हुन्छ जसले गर्दा हामी दिगो विकास लक्ष्यलाई चाहिँ हामी कार्यान्वयन गर्न हाम्रो टार्गेट अनुसार हामीले फल प्राप्त गर्न सक्दैनौँ। सरकारले सिन्स द बिगिनिङ सुरुदेखि नै दिगो विकास लक्ष्यको चाहिँ स्थानीयकरणमा अब हुन त यसलाई ग्लोबलाइजेसनको कुरा पनि गरिएको हुन्छ। ग्लोबलाइजेसन एउटा कुरा हो र दिगो विकास लक्ष्य अब काठमाडौँमा गोष्ठी गरेर त आउँदैन त। अब दिगो विकास लक्ष्यका इन्डिकेटरहरू जहाँ चाहिँ ल्याक्सेसहरू छन् त्यसलाई फुलफिलमेन्ट गर्ने हो भनेदेखि कर्णाली गएर काम गर्नु पर्यो, प्रदेश नम्बर 2 गएर काम गर्नु पर्यो, हाम्रै गण्डकी प्रदेशको पनि विकट ठाउँहरूमा स्वास्थ्य सेवा पुग्नु पर्यो, त्यहाँ रोजगारी सिर्जना हुनु पर्यो, त्यहाँ यातायातको सुविधा हुनु पर्यो, त्यहाँ चाहिँ दण्डहीनताको अन्त्य हुनु पर्यो। यी सबै कुराहरूलाई व्यवस्थित गर्न जस्तो अब हामी चाहिँ वैकल्पिक ऊर्जाको कुरा गरेका छौँ, अब स्वास्थ्य वातावरणको कुरा गरेका छौँ, हामी पोखरामा बसेका छौँ, हामी चाहिँ प्रदूषण कति भइरहेका छौँ, यसरी त हाम्रो दिगो विकास लक्ष्य समृद्धि त छैन। पानीको सङ्घर्ष हुनसक्छ होइन, धेरै धेरै कुराहरू हामीले चाहिँ परिपूर्ति गर्नुपर्ने छ। त्यसको लागि हामीले बेलैबाट चाहिँ योजनाबद्ध तरिकाले योजना बनाउने, इम्प्लिमेन्टिङ गर्ने र त्यसको लागि जुन रिसोर्सको ग्याप छ त्यसको लागि एउटा चाहिँ देशमै सम्भावित स्रोतहरू खोज्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि त्यसको लागि एउटा विश्वासमय वातावरण बनाउन सरकार लाग्नुपर्छ भन्ने हाम्रो धारणा।
सर, कार्यक्रममा समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
हस् सर, धन्यवाद। मैले मेरो महत्त्वपूर्ण कुराहरू तपाईँको मिडिया मार्फत राख्न पाएँ, त्यसको लागि सरलाई पनि म मुनिमुनि धन्यवाद दिन चाहन्छु है सर।
यसै गरी हामीले गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवालसँग कुराकानी गरेका छौँ। अबको क्रममा सिलवालसँग गरिएको कुराकानी।
42 सामाजिक सेवा दिवस चाहिँ सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता नतिजामुखी कार्यक्रमका लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता भन्ने नारा जुन कल्याण परिषदले निकालेको छ त्यो नारासँग सम्बन्धित रहेर चाहिँ 11 जिल्लामा धेर थोर कुनै न कुनै प्रकारको कार्यक्रमहरू सञ्चालन गर्ने भनेर निर्णय गरेर सबै जिल्लाहरूलाई सर्कुलर हुनुको साथै धेरै जिल्लाहरूले कार्यक्रम पनि गरिसक्नु भएको छ। हामीले यो नारालाई हेर्दाखेरि नै महसुस गर्न सक्छौँ कि सामाजिक क्षेत्र राष्ट्रिय अहिलेसम्म सामाजिक क्षेत्रमा जति पनि योगदान भएको छ, जति पनि कामहरू भएको छ, त्यसलाई चाहिँ राष्ट्रिय गौरवको रूपमा सरकारले स्वीकारेको अवस्था छैन। ठुल्ठुलो उद्योग, कल कारखाना, बाटो निर्माण त्यस्तोलाई मात्रै राष्ट्रिय गौरव भनेर लिएको छ। तर मान्छेको जीवन मा परिवर्तन ल्याउने एउटा कठिन आर्थिक सामाजिक परिवेशका व्यक्ति समुदाय सिङ्गो समाजको परिवर्तनको लागि योगदान गर्ने क्षेत्र चाहिँ राष्ट्रिय गौरवको सवाल हुन सकेको छैन। त्यसैले यो नाराले यो वर्षबाट चाहिँ सामाजिक क्षेत्र राष्ट्रिय गौरवको विषय हुनुपर्छ र हामीले दिगो विकास लक्ष्य 2030 हाम्रो चाहिँ दिगो विकास लक्ष्य छ त्यो लक्ष्यभित्र चाहिँ 17 लक्ष्यहरू निर्धारण गरिएको छ भने लक्ष्य प्राप्त गर्नको लागि 479 चाहिँ सूचाङ्कहरू छ अनि गण्डकी प्रदेशको हकमा हेर्दा चाहिँ 139 सूचाङ्कहरूमा चाहिँ काम गर्नुपर्ने भनेर हाम्रो नीति तथा योजना आयोगले गण्डकी प्रदेशले चाहिँ निकालेको छ। त्योसँग सम्बन्धित रहेर हामीले दिगो विकास प्राप्तिको लागि चाहिँ भूगोल कुन भूगोलमा कुन समुदाय बस्छन् कसरी बसिरहेका छन् र त्यो भूगोलगत रूपमा चाहिँ प्राथमिकतामा काम गर्न पर्यो। त्यसै गरी महिला दलित जनजाति पछाडि पारिएको वर्गहरू को छ त्यो विषय सवालहरू पनि पहिचान गरेर चाहिँ काम गर्नु पर्यो भनेर सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता नतिजामुखी कार्यक्रमका लागि भौगोलिक तथा विषयगत क्षेत्रको प्राथमिकता भन्ने नारालाई लिएर चाहिँ कार्यक्रमहरू गरेका छौँ।
राष्ट्रिय गौरवका आयोजना अरू अरू के नाममा आइरहन्छन्। मानव संसाधनको विषय त्यति धेरै दोहोरो भएर उठाइएन।
हजुर, एकदमै मानव संसाधन मात्रै नभएर मानव जीवनमा नै रूपान्तरण गर्ने कुरा हो नि। हामीले जति पनि संविधानले सबैलाई समान भनेर बोलेको छ, सबै भन्ने बित्तिकै अपाङ्गता भएका व्यक्तिहरू, दलित समुदायहरू, महिलाहरू, एकदमै ग्रामीण समुदायमा बस्ने व्यक्तिहरू, अपाङ्गताभित्रका पनि विभिन्न 10 प्रकारका अपाङ्गता भएका व्यक्तिहरू छन्, ती व्यक्तिहरू हरेक क्षेत्र त्यो सबैलाई चाहिँ परिवर्तन गर्नको लागि चाहिँ जीव विकास लक्ष्यको मर्म भनेकै लिभ नो वान बिहाइन्ड भन्छ, कसैलाई पनि पछाडि नछोडौँ भनेपछि, कसै भनेपछि त एउटा व्यक्ति पछाडि छोडियो भने पनि त्यो दिगो विकास लक्ष्य चाहिँ प्राप्ति भएको मानिँदैन। त्यसैले गर्दाखेरि चाहिँ हामीले दिगो विकास लक्ष्य सन् 2030 सम्ममा प्राप्त गर्नको लागि हामीले हरेक वर्ग समुदाय व्यक्तिसम्म पुगेर उनीहरूको आधारभूत आवश्यकता गाँस बाँस कपास शिक्षा स्वास्थ्य भन्ने त्यो चाहिँ गुणात्मक गाँस गुणात्मक बाँस गुणात्मक शिक्षा गुणात्मक स्वास्थ्य आधारभूत आवश्यकताहरू चाहिँ परिपूर्ति गराउनको लागि राज्य चाहिँ लागि पर्नुपर्छ र त्यो परिपूर्ति गर्नको लागि चाहिँ सामाजिक क्षेत्रहरूको योगदान चाहिँ एकदमै महत्त्वपूर्ण छ भनेर चाहिँ अहिले यसलाई चाहिँ यसैलाई राष्ट्रिय गौरव मान्नुपर्छ है भनेर चाहिँ लिएको छ।
भनेपछि यी आवश्यकताहरूको परिपूर्णका लागि त मुख्यत उत्पादन चाहिने भयो होइन, उत्पादनमुखी हुनुपर्ने भयो,
उत्पादनमुखी हुनु पर्यो होइन। अब त्यो नतिजामुखी भन्ने बित्तिकै हामी चाहिँ काम गरेर अहिलेसम्म एउटा प्रब्लम के छ हामीसँग समस्या भने यो कहाँ के कस्तो अवस्था छ भन्ने हाम्रो चाहिँ बेसलाइन डाटाहरू नै छैन, रिसर्चमा एकदमै कमी छ। यो समुदाय चाहिँ पछाडि परेको छ, हामी सबैले देखेका छौँ, यो समुदाय पछाडि परेको छ, महिला पछाडि परेको छ होइन, दलित पछाडि परेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको बारेमा ओकालत भएको छैन, अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्ततामा एकदमै कमी छ, त्यो सबै देखाएको छौँ। तर कति प्रतिशत कमी छ त? 100 जना साङ्ग व्यक्तिको पहुँचसँग तुलना गर्दा कतिजना अपाङ्ग व्यक्तिहरूको चाहिँ पहुँच पुगेको छैन भन्ने एउटा चाहिँ रिसर्च बेस्ड डाटाहरू चाहिँ तयारीमा हामीले लगानी गर्नुपर्नेछ अहिले। अनि त्यो रिसर्चको आधारमा त्यहाँ जे तथ्याङ्क आधिकारिक आउँछ त्यो आधिकारिक तथ्याङ्कलाई टेकेर अहिले यो अवस्था छ, 5 वर्षमा हामी यो गर्छौँ र हामीसँग दिगो विकास लक्ष्यको प्राप्तिको लागि अरू बाँकी 30 भन्ने बित्तिकै हामी त्यो 21 अहिले चलिरहेका छौँ, लगभग 21 अन्तिम भइसक्यो, सेप्टेम्बर जान लागेपछि अब हामीसँग 9 वर्ष बाँकी छ। त्यो 9 वर्षभित्रमा चाहिँ हामीले यो 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 प्राप्त गर्छौँ भनेर चाहिँ बुनियादगत रूपमा चाहिँ राज्य जानु पर्यो। त्यसको लागि अघि मैले भने जस्तो रिसर्च हुनु पर्यो, डाटा हुनु पर्यो र डाटाको आधारमा यो अवस्था थियो 8 वर्ष 9 वर्षमा हामीले यो प्राप्ति गर्यौँ भनेर त्यो प्राप्ति गर्ने देखाउने इन्डिकेटरहरू तयार गर्नु पर्यो। त्यसको लागि फेरि हामीले चाहिँ एकैचोटि 9 वर्ष पछाडि 8 वर्ष पछाडि गएर मात्रै त्यसको इभ्यालुएसन गर्ने होइन कि वार्षिक रूपमा हाम्रो लक्ष्य यो थियो, त्यो लक्ष्य प्राप्तिको लागि चाहिँ यो वर्ष यति भयो, अब यति गर्न बाँकी छ, अर्को वर्ष यति भयो, यति गर्न बाँकी छ भनेर वार्षिक रूपमा समीक्षा गर्दै जान जरुरी छ।
गण्डकी प्रदेशमा सामाजिक संघ संस्थाहरूले पुर्याएको योगदानलाई कसरी लिनुहुन्छ यहाँले?
सामाजिक क्षेत्रमा चाहिँ गण्डकी प्रदेशमा सामाजिक संघ संस्थाहरूको योगदान एकदमै ठुलो छ। हिजो मात्रै हामीले एउटा आर्थिक रूपमा पनि हेरेका थियौँ, आर्थिक रूपमा हामीले हेर्दा चाहिँ लगभग 2 अरब 50 करोड माथिको चाहिँ सङ्घ संस्थाको देखिने पैसा नै लगानी गरेर काम गर्नुभएको छ। अनि त्यसै गरी चाहिँ अब त्यो गैर सरकारी संस्था महासङ्घमा आबद्ध भएका संस्थाहरूको योगदान हो त्यो भने, गैर सरकारी संस्था महासङ्घमा चाहिँ आबद्ध नभएका संस्थाहरूको पनि त ठुलो योगदान छ। हामी धेरै सबै संस्थाहरू हामीसँग चाहिँ आबद्ध हुनुहुन्छ, हामीसँग 579 संस्था मात्रै यो प्रदेशमा आबद्ध हुनुहुन्छ, तर केही ठुल्ठुला संस्थाहरू पनि हुनुहुन्छ जो चाहिँ वैशेषमा आबद्ध हुनुहुन्न, उहाँहरूले पनि योगदान गरिराख्नु भएको छ। त्यसै गरी हामीसँग अरू हामीसँग रोटरी छ, लायन्स छ, जेसिसहरू छ, यो संस्थाहरूको योगदान त त्योभन्दा धेरै छ। त्यसै गरी हरेक व्यक्तिले योगदान गरेको छ सामाजिक क्षेत्रमा, तपाईँ कहीँ बाढी पहिरो गयो भने व्यक्ति व्यक्तिले उठाएर सहयोग गरिरहनु भएको छ, कोही स्वास्थ्य समस्या पर्यो भनेर न्युजमा मिडियाले दियो भनेदेखि त्यसको लागि व्यक्तिले उठाएर सहयोग गरिरहनु भएको छ, कुनै पनि आपत कालीन जोखिमपूर्ण अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बसेका समुदायले समेत उठाएर चाहिँ त्यो योगदान गर्नुभएको छ। हाम्रो यो प्रदेशको हकमा पनि त्यही नै छ र त्यसलाई पनि तुलना गर्यो भने चाहिँ सामाजिक क्षेत्रको आर्थिक योगदान नै लगभग 5-6 अरब भन्दा माथि जान्छ भन्ने चाहिँ हाम्रो आकलन छ, किनभने रोटरी जेसिस लायन्सहरूले ठुल्ठुलो लगानी पनि गर्नुहुन्छ, अस्पताल स्वास्थ्य अस्पतालहरू बनाउन अनि शिक्षामा थुप्रै लगानीहरू गर्नुहुन्छ। त्यो चाहिँ आर्थिक रूपमा भयो, त्योभन्दा नि ठुलो चाहिँ गैर सरकारी संस्थाहरूले चाहिँ मानवसम्म पुगेको छ कि,
भनेपछि यति हुँदा हुँदै पनि चुनौतीहरू त हुने नै रहेछन् होइन?
धेरै चुनौतीहरू हामीले भोगिराखेका छौँ, जस्तो कि अब हामी गैसहरूसँग दीर्घकालीन स्रोतहरू हुँदैन, अर्काको खल्तीको पैसा अर्काको देशको पैसालाई प्लिज गरेर ल्याएर चाहिँ कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, त्यो ल्याउने प्रक्रिया नै एकदमै जटिल खालको छ, समाज कल्याण परिषदबाट स्वीकृति लिनको लागि नै अति नै धेरै मेहनत गर्नुपर्ने अवस्थाहरू हुन्छ।
सामाजिक संघ संस्थाहरूको साझेदारी बिना अगाडि बढ्ने त कल्पनै नगरौँ उसो भए होइन?
होइन, यो त स्वाभाविक रूपमै हो।
हस्, कार्यक्रमको लागि यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद, सामाजिक विषयमा आवाज राख्ने अवसर दिनुभयो, प्लिज स्वार्थ भन्दा माथि रहेर काम गरिदिनु होला, धन्यवाद।
1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि, आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त?
त्यो त हो, सरी सर।
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इनसे।
अब यहाँनिर मानव अधिकार समाचार। हिंसेको आयोजनामा स्याङ्जाको पुतली बजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज 5 गते सम्पन्न भएको छ। हिंसेकद्वारा पुतली बजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा शिक्षाको अधिकारका सवालमा अनलाइन कक्षा प्रभावकारी नभएको, COVID-19 विरूद्धको खोपमा अनियमितता भएका जस्ता समस्याहरू पहिचान भएका थिए। त्यस्तै हिंसेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार तथा मानवीय अवस्था विषयक अन्तर्क्रिया कार्यक्रम असोज 6 गते पोखरामा सम्पन्न भयो। हिंसेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा सन् 2021 जनवरीदेखि जूनसम्म मानवाधिकार उल्लंघन तथा ज्यादतीका घटनामा 238 जना पीड़ित भएका छन्, जसमा राज्य पक्षबाट 25 जना पुरूष पीड़ित भए भने अन्य पक्षबाट 30 पुरूष र 183 जना महिला गरी 213 जना पीड़ित भए। यस अवधिमा सबैभन्दा बढ़ी महिला विरूद्ध हुने हिंसाका घटनामा 125 जना महिला पीड़ित भएका छन्। त्यस्तै बाल बालिका विरूद्ध भएका हिंसाका घटनामा 54 जना बाल बालिका पीड़ित भएका छन्। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhra@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradiomा कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।